काबुल में खुदकुश हमला, कम से कम 9 अफराद हलाक। मुल्ला फजलुल्ला की इतला देने पर $50 लाख का अमरीकी इनाम। और आपको मिलवाएंगे कराची के नौजवान साइंसदान भाइयों से। ये BBC उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। अफगानिस्तान के दारुल हुकूमत काबुल में सिक्योरिटी अहलकारों के मुताबिक खुदकुश हमले में कम से कम 9 अफराद हलाक जबकि 18 जख्मी हुए हैं। हमला जहरा मस्जिद के करीब हुआ। मजीद तफसीलात हारून रशीद की समेत
काबुल में अफगान महकमा सेहत के तर्जुमान वहीद मजरूह ने BBC को बताया कि हमला दश्ते बर्ची के इलाके में हुआ। सरकारी जराए का कहना है कि मरने वाले तमाम आम शहरी थे। वजारत दाखिला के नुसरत रहीमी ने BBC को बताया कि खुदकुश हमला एक मज़ार और मस्जिद के साथ तकरीबन 300 मीटर के फासले पर हुआ, जहां जश्न मनाया जा रहा था। अफगान तालिबान ने एक बयान में इस हमले में मुलविस होने से इनकार किया है। इससे कबल कल रात गए तखार में एक हमले में अफगान सिक्योरिटी फोर्सेज के 17 अहलकार हलाक हुए हैं।
अमरीकी हुकूमत ने पाकिस्तानी तालिबान के सरबरा मुल्ला फजलुल्ला के बारे में मालूमात देने वाले के लिए $50 लाख के इनाम का ऐलान किया है। खबर की तफसीलात जानिए नासिर सफर से।
स्टेट डिपार्टमेंट के मुताबिक तालिबान की जैली शाख जमातुल एहरार के सरबरा अब्दुल वली और नेटो के काफिलों पर हमला करने वाले मंगलबाख के बारे में खबर देने वालों के लिए भी $30 लाख के इनाम का ऐलान किया गया है। अमेरिका का कहना है कि मुल्ला फजलुल्ला की कयादत में पाकिस्तानी तालिबान ने अमेरिकी मफादात के खिलाफ किए गए बेशतर हमलों की जिम्मेदारी कबूल की है। मुल्ला फजलुल्ला आर्मी पब्लिक स्कूल पेशावर हमले के भी जिम्मेदार हैं, जिसमें 148 अफराद हलाक हुए, जिनमें अक्सरियत बच्चों की थी। इन पर सवात में तालिबान के दौर में बड़े पैमाने पर कत्तो गारत का भी इल्जाम है और उन्होंने नोबेल इनाम याफ्ता मलाला यूसुफजई पर भी कातलाना हमला करवाया था।
मशाल खान कत्ल के अहम मुलजिम आरिफ खान को जुम्मे के रोज अदालत में पेश किया गया है, जहां उन्हें 3 रोजा रिमांड पर पुलिस के हवाले कर दिया गया। पाकिस्तान तहरीक इंसाफ से ताल्लुक रखने वाले आरिफ खान को पुलिस की भारी सिक्योरिटी में बख्तरबंद गाड़ी में मर्दान की कचहरी लाया गया। मुल्तान के डिप्टी इंस्पेक्टर जनरल पुलिस आलम शनवारी ने BBC को बताया कि आरिफ खान को गुज़िश्ता रोज़ मर्दान के नवाही इलाके से गिरफ्तार किया गया था। ताहम ऐसी इत्तलात भी हैं कि आरिफ खान ने खुद अपने आप को गिरफ्तारी के लिए पेश किया है। अमरीकी सदर डोनाल्ड ट्रंप और शुमाली कोरिया के रहनुमा किम जोंग उन के दरमियान मई में मुलाकात मुतवक्के है। इस खबर का अहवाल बता रहे हैं उबैद मलिक।
अमरीकी सदर और शुमाली कोरिया के सरबराह के दरमियान मुलाकात को महीनों की तुंदो तेज बयानबाजी के बाद हैरत अंगेज पेशरफ्त करार दिया जा रहा है। मुलाकात की खबर सबसे पहले जनूबी कोरिया के हुकाम ने व्हाइट हाउस में सदर ट्रंप से मुलाकात के बाद दी। उन्होंने सदर ट्रंप को शुमाली कोरिया के रहनुमा का पैगाम पहुँचाया और कहा कि किम एटमी हथियारों की तलफी के लिए पुरअज़्म हैं। जनूबी कोरिया के सदर मून जे इन ने कहा कि ये खबर मौजज़े की तरह है, जबकि सदर ट्रंप का कहना है कि ये जबरदस्त पेशरफ्त है, लेकिन शुमाली कोरिया पर उस वक्त तक पाबंदियां बरकरार रहेंगी जब तक कोई मुआहदा तय नहीं पा जाता।
इमदादी सामान से लैस ट्रकों पर मुश्तमिल एक और काफिला शाम के दारुल हुकूमत दमिश्क के नज़दीक मैसूर इलाके मशरकी गोता में दाखिल हो गया है। इससे कबल भेजे गए इमदादी काफिलों का अहवाल सुनिए ज़िशान हैदर से।
बैन अल-अक़वामी इमदादी इदारे रेड क्रॉस का कहना है कि वह मशरकी गोता में मैसूर तकरीबन 4 लाख अफराद के लिए खुराक और तिबी इमदाद से लदे 13 ट्रक रवाना कर रहा है। इससे कबल पीर के रोज 46 ट्रक इमदादी सामान लेकर दूमा पहुंचे थे, ताहम बाद में गोलाबारी और बमबारी शुरू होने के बाद उन्हें वापस पलटना पड़ा था। इमदादी सामान भेजने की एक और कोशिश जुमेरात के रोज सिक्योरिटी खदशात के बाइस नाकाम हो गई थी।
एक नई तहकीक के मुताबिक सन 1940 में पैसिफिक आइलैंड से मिलने वाली हड्डियां मुमकिन तौर पर मशहूर खातून पायलट एमिलिया एयरहार्ट की हैं। एमिलिया एयरहार्ट का जहाज़ और उनका नेविगेटर 1937 में बहरुल काहिल पर से प्रवास करते हुए गायब हो गए थे। कराची से ताल्लुक रखने वाले गैजेट किड्स ने सन 2015 में जब 3D प्रिंटर की दरामद पर सख्ती थी तो इन बच्चों ने खुद से अपना 3D प्रिंटर बना लिया था। सैयद अली अहमद बिलाल और अजहर कहते हैं कि उनकी जायदाद में उनके वालिद भी उनका साथ देते हैं। मजीद जानिए सबानास से।
इन साइंसदान भाइयों की सबसे खास बात इजादात के लिए रोजमर्रा इस्तेमाल की अशिया का इंतखाब है। इसके अलावा ये नौजवान जिनकी उम्रें 12, 13 और 18 साल हैं, अपने हम उम्र दूसरे बच्चों के लिए वर्कशॉप्स का एहतमाम भी करते हैं। इन क्लासेस में साइंस, टेक्नोलॉजी, इंजीनियरिंग और मैथमेटिक्स की मदद से रोबोटिक्स और प्रोग्रामिंग सिखाई जाती है। सैयद अली अहमद अपनी नई ईजाद के बारे में कहते हैं,
हम लोग एक ग्रेविटी लाइट बना रहे हैं जो कि ग्रेविटेशनल पोटेंशियल एनर्जी से इलेक्ट्रिसिटी प्रोड्यूस कर सकती है जो कि रोशनी प्रोवाइड करेगी।
ये BBC उर्दू सर्विस है। یہ نیوز بلٹن اس وقت آپ فیس بک پر بی بی سی اردو کے پیج پر لائیو بھی ملاحظہ کر رہے ہیں اور فیس بک پیج پر خبروں کے حوالے سے آپ کی رائے بلٹن کا حصہ بناتے ہیں۔ امریکہ اور شمالی کوریا کے صدور جلد ملاقات کریں گے۔ اس خبر کے حوالے سے سلطان ظفر نے لکھا ہے کہ جن کے پاس ثابت شدہ ایٹمی اسلحہ ہے ان سے مذاکرات کیے جا رہے ہیں، جبکہ دوسروں پر بمباری، یہ ان کی رائے ہے۔ جبکہ ندیم رحمان نے اسی خبر کے حوالے سے لکھا کہ اب انڈیا اور پاکستان کے سربراہان کو بھی ملاقات اور مذاکرات کر لینے چاہیے۔ اس کے علاوہ 30 کی دہائی میں لاپتہ ہونے والی خاتون پائلٹ، جن کی خبر ابھی ہم نے بلٹن کا حصہ بھی بنائی، اس کو بہت دلچسپی سے قارئین پڑھ رہے ہیں اور شیئر کر رہے ہیں۔ خبروں کا سلسلہ آگے بڑھاتے ہیں۔ انڈیا کی سپریم کورٹ نے ایک کیس کا فیصلہ سناتے ہوئے کہا ہے کہ لوگوں کو عزت سے مرنے کا حق حاصل ہے، اور اگر کوئی شخص مہلک بیماری میں مبتلا ہے تو وہ یوتھینیسیا یعنی اپنا علاج بند کرا کے جلد موت پانے کا حق رکھتا ہے۔ عدالتی فیصلے کی تفصیلات بتا رہی ہیں ثنا گلزار۔
عدالت نے فیصلے میں کہا ہے کہ مریض کی جلد موت کے لیے علاج بند کیا جا سکتا ہے، لیکن جب تک اس بارے میں قانون نہیں بنتا ایسا کرنے کے لیے سخت ہدایات ہیں۔ انڈین سپریم کورٹ نے فیصلے میں یہ بھی کہا ہے کہ لوگوں کو تندرست حالت میں وصیت لکھنی چاہیے کہ اگر مستقبل میں کوما میں چلا جاؤں تو مصنوعی طریقے سے زندگی کو لمبا کرنے کے بجائے جلد موت کا راستہ اختیار کیا جائے۔ انڈیا میں یوتھنیزیا پر بحث کا آغاز ارونا نامی ایک خاتون کی مئی 2015 میں موت سے ہوا، جن کو جنسی تشدد کا نشانہ بنایا گیا اور وہ 40 برس تک کوما میں رہیں۔
انڈین حکام کے مطابق ایک کیمیکل فیکٹری میں آتش زدگی کے نتیجے میں 3 افراد ہلاک جبکہ کئی زخمی ہوئے ہیں۔ ممبئی کے نزدیک واقع صنعتی علاقے میں لگنے والی آگ تیزی سے پھیلی اور قریبی عمارتوں کو بھی لپیٹ میں لے لیا۔ ہالینڈ کی ایک کمپنی پال وی نے جنیوا کے موٹر شو میں تازہ ترین اڑن کار کا مظاہرہ کیا ہے۔ یہ 3 پہیوں والی چھوٹی سی کار ہے، لیکن یہ سڑک پر چلنے کے علاوہ اپنے پروں کی مدد سے ہوا میں بھی اڑ سکتی ہے، اور اس اڑن کار کا نام لیبرٹی یعنی آزادی رکھا گیا ہے۔ اس گاڑی کے ہیلی کاپٹر کی طرح پر ہیں جو اسے زمین سے اوپر اٹھنے میں مدد دیتے ہیں، جبکہ اس کے اندر 2 100 horsepower کے انجن نصب ہیں۔ زمین پر اس کی زیادہ سے زیادہ رفتار 160 km/h تک جاتی ہے۔ اور اب کھیلوں کی خبروں کے ساتھ سبا ناز۔
پاکستان سپر لیگ میں آج کے دن 2 میچ شیڈیول ہیں۔ پہلا میچ ملتان سلطان اور لاہور قلندرز کے درمیان کھیلا جا رہا ہے۔ ملتان سلطان نے ٹاس جیت کر پہلے بیٹنگ کا فیصلہ کیا ہے۔ لاہور قلندرز کی ٹیم کا یہ 7واں میچ ہے، لیکن انتہائی مایوس کن کارکردگی کا مظاہرہ کرتے ہوئے لاہور کی ٹیم اب تک کھیلے گئے اپنے تمام 6 میچ ہار چکی ہے۔ پی ایس ایل میں آج کے دن کا دوسرا میچ اسلام آباد یونائیٹڈ اور پشاور زلمی کے درمیان کھیلا جائے گا۔ پاکستان سپر لیگ میں فاسٹ بالر عمر گل ملتان سلطان کی نمائندگی کر رہے ہیں۔ گزشتہ 2 سال سے وہ پاکستانی ٹیم سے باہر ہیں، لیکن دوبارہ سے ٹیم میں واپسی کے لیے پر امید ہیں۔ انہیں T20 میں 100 وکٹوں کی تکمیل کے لیے 15 وکٹیں درکار ہیں۔ جب عمر گل سے پوچھا گیا کہ وہ یہ وکٹیں حاصل کرنے کے لیے کتنے پرعزم ہیں تو ان کا جواب تھا،
کم بیک ہوتا ہے ہم سے تو پہلے بالر بننا چاہتا ہوں کہ جو T20 میں 100 وکٹ لے سکے۔ اپنی بالنگ وغیرہ پہ کام کر رہا ہوں، کوشش کر رہا ہوں کہ اللہ کرے کہ یہ 15 وکٹ مل جائے اور پہلا 100 وکٹ والا بن جاؤں۔
آسٹریلیا اور جنوبی افریقہ کی کرکٹ ٹیموں کے درمیان دوسرا ٹیسٹ میچ پورٹ ایلزبتھ میں شروع ہو گیا ہے۔ آسٹریلیا نے ٹاس جیت کر پہلے بیٹنگ کا فیصلہ کیا اور کھانے کے وقفے تک 1 وکٹ کے نقصان پر 98 رنز بنائے تھے۔ امریکن ٹینس سٹار سرینا ولیمز نے بیٹی کی پیدائش اور ٹینس کی دنیا میں قدم رکھنے کے بعد اپنا پہلا میچ جیت لیا ہے۔ 23 گرینڈ سلیم ٹائٹلز کی فاتح ولیمز نے انڈین ویلز میں قزاقستان کی زرینا ڈیاز کو سٹریٹ سیٹس میں 7-5 اور 6-3 سے ہرا دیا، جبکہ برطانوی ٹینس پلیئر ہیدر واٹسن سابق عالمی نمبر 1 وکٹوریا ازارانکا کے ہاتھوں پہلے ہی راؤنڈ میں 6-4 اور 6-2 سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئیں۔ جنوبی کوریا میں آج سے سرمائی پیرالمپکس کا آغاز ہو گیا ہے۔ ایونٹ کی افتتاحی تقریب میں شمالی کوریا کی ٹیم بھی شرکت کر رہی ہے۔ یورپا لیگ میں فٹ بال کلب آرسنل نے اے سی میلان کو 2-0 سے شکست دے دی۔ آرسنل کی ٹیم اس سے قبل لیگ کے مسلسل 4 میچ ہار چکی ہے۔
موسم کا حال جانیے نازش سفر سے۔
محکمہ موسمیات کے مطابق 24 سے 48 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم خشک رہے گا، تاہم ملاکنڈ، یوب ڈویژن، فاٹا کشمیر اور گلگت بلتستان میں چند مقامات پر تیز ہواؤں کے ساتھ بارش کا امکان ہے۔ آج سب سے زیادہ سردی سکردو میں پڑی، جہاں درجہ حرارت -1°C ریکارڈ کیا گیا۔ دارالحکومت اسلام آباد میں کم سے کم درجہ حرارت 14 اور زیادہ سے زیادہ 28°C رہا۔ بڑے شہروں میں کراچی میں گرمی میں شدت آئی ہے اور درجہ حرارت 37°C تک پہنچا۔
یہ خبریں آپ نے بی بی سی اردو سروس سے سنیں۔